نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير قرض کے فضائل اور مسائل انشاءاللہ ہم اس بک کو کنٹینیو کریں گے جس میں ہم دیکھ رہے تھے کہ قرض کی واپسی کو کیسے یقینی بنایا جائے کہ جب قرض دیا جائے تو پھر اس کو واپس لینے کے چانسز بھی ہیں کہ نہیں اور اس کے لیے کیا ہے اور اس میں ہم لوگ یہ سب کچھ دیکھ چکے کہ کس طرح سے مریت کے اوپر قرض ہو تو اس کے ساتھ کیا معاملہ ہوگا پھر اسی طرح سے ہم نے اس کے پیچھے جو آخری ٹاپک دیکھا تھا وہ کیا تھا یعنی حکومت اس کے بارے میں کیا کام کرے گی اس کا کیا معاملہ ہوگا اب آج جو چیز پڑھیں گے وہ کیا ہے بیت المال سے اعانت کے حصول کے لیے شرائط اب یہ لفظ بیت المال اور اعانت ہمارے کلچر میں تھوڑا سا غیر معروف ہے تو جب میں اس کو آج کل کے حالات کے مطابق پڑھوں گی تو آپ کو بات بہت اچھی طرح سمجھ آئے گی بیت المال کہہ لیجئے گورنمنٹ گورنمنٹ کا کھاتا ٹھیک ہے اعانت کہہ لیجئے مدد حاصل یعنی گورنمنٹ کسی کے قرض کو ادا کرنے میں مدد کرے اگر تو اس کی کیا کنڈیشنز ہیں بات واضح ہے جیسے نبی صلی اللہ علیہ وسلم نے کہا نا کہ جو مر گیا اس کے ذمہ اگر قرض ہے تو اس کا میں ذمہ دار ہوں رائٹ اور اگر اس نے کوئی مال چھوڑا تو وہ مقروضوں کا ہے اس کے وارثوں کا ہے تو کیا اسلام میں آج کے دور میں بھی یہ چیز ایسے ممکن ہے تو اس کو ہم انشاءاللہ دیکھیں گے اس گفتگو سے کوئی یہ نہ سمجھ لے کہ وہ لوگوں کے قرضے لے کر اسراف و تبذیر سے لوگوں کے مالوں کو برباد کرتا رہے پھر اس کے مرنے کے بعد بیت المال اس کے ذمہ قرضوں کو ادا کرنے کا پابند ہوگا یہ تصور خام خیالی اور دین سے نافہمی کی پیداوار ہے بیت المال پر میت کے قرضہ جات کی ادائیگی کی ذمہ داری کی کچھ شرائط ہیں جن میں تین ہم دیکھیں گے بات واضح یعنی اگر مجھے جو پتہ ہے کہ میرے بعد یا میرا قرض جو بھی ہے وہ گورنمنٹ نہیں ادا کرنا ہے تو میں اس سے گلچھڑے اڑاؤں میں اس سے بیکار چیزیں لوں ویسٹ کروں تو وہ ظلم کس کے ساتھ ہوگا گورنمنٹ کے ساتھ ہوگا اور گورنمنٹ کس کے پیسے سے آپ کو لے کے دیتی ہے لوگوں کا تو لوگوں کا ظلم ہوا نا یہ جو ہم کہتے ہیں گورنمنٹ دے رہی ہے یا ٹیکس کے پیسے ہیں یہ دیکھا جائے تو منی آتی تو پھر لوگوں سے نا تو آپ کہہ لیجئے کہ گورنمنٹ پہ ظلم کرنے والے نے ان سب لوگوں پہ ظلم کیا کہ جو گورنمنٹ کو دیتے تھے یعنی وہ ایک قسم کا اجتماعی نقصان ہو جاتا ہے ایسی چیزوں میں تو شرائط کیا ہے نمبر ایک قرض لینے کا معقول اور جائز سبب ہو بیت المال صرف انہی قرضوں کی ادائیگی کا پابند ہوگا جو کہ معقول اور جائز مقاصد کی خاطر لیے گئے ہوں یعنی ذہن میں ایک لفظ بٹھا لیں قرض کب ضرورت قرض از ایکول ٹو نیڈ ناٹ لگژری شاباش نیڈ ناٹ وانٹ یعنی قرض لیا جا سکتا ہے نیڈس پہ وانٹس پہ نہیں لینا چاہیے یہ اپنے آپ کو جان مشکل میں ڈالنے والی چیز ہے بیت المال صرف انہی قرضوں کی ادائیگی کا پابند ہوگا جو معقول اور جائز مقاصد کی خاطر لیے گئے ہوں گے اسراف اور تبذیر کی غرض سے لیے ہوئے قرضوں کی ادائیگی کی ذمہ داری بیت المال پر نہیں اس شرط کی تائید حضرت عمر بن عبدالعزیز کے اس حکم سے ہے جو انہوں نے حاکم عراق یعنی عراق کے حاکم عبدالحمید بن عبد الرحمن کو دیا تھا کہ اس شخص کا قرض بیت المال سے ادا کرو جس نے حماقت کے کاموں یا اسراف سے خرچ کرنے کے لیے قرض نہ لیا ہو اسی طرح ان کی تائید امام قرطبی اور قاضی ابو سعود کے بیانوں سے بھی ہوتی ہے کہ زکوٰۃ کا مستحق وہ مقروض شخص ہے کہ جس نے بے وقوفی اور گناہ کے کاموں کی خاطر قرض نہ لیا ہو بات واضح سمپل ہے اس میں کوئی مشکل نہیں ہے دوسری شرط کے ادائیگی قرض کے لیے مقروض کی تا حد استطاعت کوشش کرنا یعنی جس نے قرض لیا ہے وہ اپنی ہر ممکن کوشش کر چکے گا کہ میں قرض کو واپس کروں کسی شخص کے لیے جائز نہیں کہ وہ قرض لے اور پھر اجاڑ دے پھر اس انتظار میں رہے کہ بیت المال اس کو ادا کرے وہ اس بات کا پابند ہے کہ قرض کی واپسی کے لیے اپنی تمام صلاحیتیں بروئے کار لاتے ہوئے تا حد استطاعت کوشش کرے اگر پھر بھی اس کو کامیابی نہ ہو اور وہ قرض ادا کیے بغیر مر جائے تو پھر بیت المال اس کی جانب سے قرض ادا کرنے کا پابند ہوگا امام احمد نے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے روایت نقل کی کہ آپ نے فرمایا من حمل من امتی دینن ثم جاہد فی قضائہ فماتا ولم یقضہ فانا ولیہ میری امت میں سے جس شخص نے قرض لیا ہو پھر اس کی ادائیگی کی خاطر جد و جہد کی لیکن پھر بھی وہ ادا کیے بغیر مر گیا تو میں قرض کی ادائیگی کا ذمہ دار ہوں تو بات واضح کہ بندے نے کوشش کی تیسری چیز کہے کہ بیت المال میں مال بھی تو موجود ہو اب حکومت کے پاس مال ہی نہیں ہے تو وہ دے گی کہاں سے ٹھیک ہے پر علی شرائط کے باوجود اگر خزانہ خالی ہو تو اسلامی ریاست قرض کی ادائیگی کی ذمہ دار نہیں ہوگی اس لیے دونوں شرطوں کے ساتھ بیت المال میں مال کی موجودگی کا ہونا بھی لازم ہے نبی صلی اللہ علیہ وسلم بیت المال خالی ہونے کی صورت میں جنازہ پڑھانے سے انکار کر کے دیگر مسلمانوں کو میت کا قرضہ ادا کرنے کی رغبت دیتے تھے، اور پھر اللہ تعالیٰ کی طرف سے فتوحات کے دروازے کھلنے پر قرض کی ادائیگی بیت المال سے فرما دیتے. بات واضح؟ یعنی بیت المال میں اگر پیسے نہ ہوں تو پھر آپ دوسرے مخیر حضرات جو دولت والے رچ پرسن تھے ان کو کہتے کہ تم ان کا دے دو، اور جب بیت المال میں منی آئے گی تو ہم تمہیں دے دیں گے. وہی قرض حسنہ والی ایک کیفیت ہے. تو اس طرح بھی کرتے تھے، لیکن آپ دیکھ رہے ہیں کہ قرض کی ادائیگی کتنی لازم ہے. اس کے اوپر اس کو ہم سیریسلی لیں گے تبھی بات بنے گی، ریلیکس لیں تو پھر کہتے ہیں اٹس فائن. پھر آپ دیکھیں ساری بات کا خلاصہ کیا نکلا، کہ عام لوگوں اور رشتہ داروں کو رغبت دی گئی کہ وہ نادار قرض دار کی اس کی زندگی اور اس کے بعد قرض کی ادائیگی میں مدد کریں، اور تینوں شرائط کی موجودگی میں بیت المال مرنے والے نادار مقروض کا قرض ادا کرے گا. اس طرح ایک طرف مقروض آخرت کی جواب دہی سے محفوظ ہو جائے گا، اور دوسری جانب قرض خواہ کو اس کا مال بھی واپس مل جائے گا. بعض صفحہ آپ دیکھیے کوئی مانگتا ہے تو ہم اس کو سیریس نہیں لیتے. کسی نے سٹوری بھیجی ہوئی تھی، قصہ تھا کسی کا، کہ ایک شخص کہیں گیا تو وہاں دیکھا ایک شخص کھڑا ہے اور سڑک کے کنارے سب آنے جانے والوں کو روک رہا ہے کہ خدا کے لیے گاڑی روکو، میرا بچہ بیمار ہے، مجھے اس کو ڈاکٹر پہ لے کے جانا ہے. لیکن گاڑیاں پاس سے گزرتی رہیں اور لوگ اس کو برا بھلا کہتے رہے، چھوڑو تمہیں تو مانگنے کی عادت ہے، بغیر سمجھ رہے تھے. کہتے میرے پاس بھی وہ آ گیا کہ صاحب مجھے اپنی سائیکل دے دیں، یہ کر دیں، میرا بچہ بیمار ہے. خیر یہ کہتا ہے کہ میں نے بھی اس کو کہا میں کسی کام پہ ہوں، ہم میں سمجھا کہ یہ پروفیشنل بیکر ہے، وہ چلا گیا. تھوڑی دیر کے بعد کہتا ہے کہ میں دوبارہ گھر سے جب نکلا تو میں نے اس شخص کو پھر وہیں کھڑے دیکھا. اب وہ رو رہا تھا تو کہنے لگا کہ اب مجھے پھر رائڈ کی ضرورت ہے، مجھے اپنے بچے کو دفن کروانا ہے. اس کے بچے کا جنازہ اس کے ساتھ تھا. تو یہ کہتا ہے کہ میں نے جب اس کو یہ دیکھا کہ اس کا بچہ، تو مجھے ایک دم فیل ہوا کہ واقعی صبح اس کا بچہ بیمار تھا اس لیے اس نے ہم سے مانگا. کہتے مجھے اتنا زیادہ اپنے اوپر آیا کہ میں نے اپنی جیب سے جو میرے پرس میں تھا سب پیسے اس کو دے دیے. جب پیسے اس کو دے دیے تو گھر آیا تو مجھے احساس شروع ہو گیا کہ اگر صبح میں اس کی کوئی مدد کر دیتا تو پھر اس وقت اس کا بچہ نہ مرتا. قصہ مختصر کہ اس کو خود وہی فیلنگز آنے لگ گئیں جس طرح سے اس آدمی کو اس نے دیکھی تھی. جو بچے کی اس نے کیفیت بتائی تھی وہ اس کی اپنی بھی ہونے لگی. جب کارڈ چیک کیا تو پتہ چلا کہ وہ کارڈ، ڈاکٹر کے اپنی سب چیزیں یہ وہاں دیا تھا، یعنی ہی کین ٹریس ہیم، اور اس کی اپنی چیزیں بھی نہیں تھی. تو لمبی چوڑی بات تھی کہ یہ ذہنی مریض بن گیا یہ شخص اس بات پہ. اس کو ہر وقت وہ بچہ یاد آتا تھا، اور یہ کہتا تھا کہ میرا بچہ بھی اب مر جائے گا کیونکہ میں نے اس کے بچے کی مدد نہیں کی. پھر اس طرح کچھ عرصہ گزرتا رہا تو ایک دن پھر وہ شخص جس کی اس نے مدد کی تھی فیونرل کے لیے، تو دروازہ کھٹکا تو وہ شخص آیا. تو اس شخص نے کہا کہ میں تمہارا وہ جو بھی آئی ڈی کارڈ ہے واپس کرنے آیا ہوں، تم جو مجھے والیٹ دے گئے تھے اس میں تھا، مجھے تھا کہ تمہیں یہ ضرورت ہوگی. تو تم تو بہت ہی ولی اللہ ہو، تم تو بہت نیک ہو کہ تمہارے اس پیسے میں برکت بڑی تھی جو تم نے مجھے دی. اینڈ پہ میرے بچے کا فیونرل بھی ہو گیا، یہ بھی ہو گیا، وہ ہو گیا، تو میں تمہیں بڑا نیک شخص سمجھتا ہوں نا. تو کہتا ہے میں بھی اس کے گلے لگ کے رویا، وہ بھی. لیکن وہ اس شخص کو یہ نہیں پتا تھا کیونکہ اس کو پریشان تھا، ہر ایک کو روک رہا تھا. تو وہ کہتا ہے کہ مجھے اتنا نیک اور ولی اللہ سمجھ رہا، لیکن اس کو یہ نہیں پتا کہ میں صبح اس کے بیٹے کی بیماری کے وقت میں اس کے پاس سے گزر گیا تھا. بات سمجھ رہے نا؟ تو سم ٹائم کو واقعی بھی صحیح ضرورت مند ہوتے ہیں. یہ میرا اور اب آپ کا کام ہے کہ لوگوں کو دیکھیں. جیسے ہمارے کلچر میں ماسیوں کو بہت ہی برا بھلا کہا جاتا ہے، یہ ان کی تو عادت ہے مانگنے کی، یہ تو بس مانگتی رہیں گی، ان کو اب کون کیا کہے گا. تو دیکھیے کہ وہ جانے ان کا رب جانے، لیکن کر سکتے ہیں تو کر دے. تو اس نے یہی اس بات سے لکھا ہوا تھا کہ میں اس کے بعد یہ سیکھا میں نے کہ جو بھی تم سے مانگتا دے دو، دے سکتے ہو تو دے دو، کیا بڑی بات ہے، اس کا بچہ بیمار ہے نہیں ہے، تمہیں تمہارے کیے کا اجر مل جائے گا، اور اس کو جو ہوگا وہ اس کے ساتھ اللہ تعالیٰ کا معاملہ ہوگا. تو بہرحال یہاں پہ یہ چیز پوری ہوئی کہ قرض ادا پورا کرنے والوں کو شرائط کے ساتھ گورنمنٹ سے مدد مل سکتی ہے. بول دیجئے ذرا کیا کیا شرائط ہے. پہلی شرط وجہ ہو، یعنی نیڈس کے لیے ہو، وانٹس کے لیے قرض نہ ہو. دوسری وجہ قرض واپس کرنے کی ہر ممکن وہ کوشش پہلے کر چکا ہو. اور تیسری بیت المال میں مال بھی ہو. چلیے یہ بتائیے کہ اگر بیت المال میں مال نہ ہو تو کیا کیا جائے گا. جی جی بعد میں پھر حکومت اس کو دے دے گی. تو یہاں الحمدللہ 6 ٹاپک جو تھے وہ پورے ہوئے. اب ساتویں ٹاپک کا پہلے خلاصہ دیکھ لیتے ہیں، پھر اس کے ریفرنسز دیکھیں گے. نیکسٹ ٹاپک ہے کہ ادائیگی قرض میں تاخیر پر تجویز کردہ سزاؤں کی شرعی حیثیت. یعنی آپ قرض کو لے چکا، اب واپس نہیں کر رہا، देर कर रहा है, तो क्या हम उसको फिर सज़ा दिलवाएंगे? तो इस पे आप देखिए कि कुछ मुफक्किरीन ने कर्ज़ की बरवक्त वापसी ना होने पर कुछ सज़ाएं तजवीज़ की हैं। इसमें से दो क्या हैं? पहली क्या है कि अदायगी कर्ज़ में ताखीर पर जुर्माना मुकरर किया जाएगा, और दूसरी क्या है कि मकरूज पर अदायगी में ताखीर के बकदर कर्ज़ देने की पाबंदी होगी। यानी देर से देने पर जितनी देर है, इसको हम डिटेल अभी इंशाल्लाह पढ़ते हैं, ठीक है। तो इस तरह से एक किस्म का आप कह लीजिए कि जिसको कर्ज़ दिया गया है उसको भी फिक्र है कि अगर मैंने कर्ज़ वापस ना किया तो मुझे ये सज़ाएं मिलेंगी, ठीक है। और जिसने दिया उसको शरह सदर है कि मेरा पैसा मुझे या मेरी चीज़ मुझे मिल जाएगी, ठीक है। फिर इसी तरह से इसको हम थोड़ी सी इसकी डिटेल देखकर अगले टॉपिक पर चलेंगे। तो इसमें आप देखिए कि पहली चीज़ क्या है, अदायगी कर्ज़ में देर होगी तो क्या किया जाएगा? कर्ज़ की अदायगी में टाल मटोल के हवाले से कि क्या उसको बरवक्त ना देने पर जुर्माना किया जा सकता है, तो बिल्कुल किया जाएगा। सवाल का जवाब देने से पेशतर ये समझना ज़रूरी और मुफीद है कि ये जुर्माना या जायद रकम क्या है। असल रकम के अलावा मुद्दत की बिना पर दी और ली जाने वाली रकम ही का नाम तो सूद है, राइट। जिस माल में वक्त का तायुन हो जाए वो सूद बन जाता है, वक्त के साथ साथ अदायगी की किस्त बढ़ती जाए, दिस इज़ सूद, राइट। बस मुफक्किरीन का नुक्ता नज़र क्या कि ये जायद रकम या जुर्माना सूद होने की बिना पर कर्ज़ ख्वाह ना ले, लेकिन मकरूज को इसकी अदायगी का पाबंद किया जाए और इस रकम को खैराती कामों में सर्फ किया जाए। बात वाजी, मैं इसकी सिंपल प्रैक्टिकल एग्जांपल देती हूँ। किसी स्कूल में बच्चे की फ़ीस देनी है आपने, अब वो फ़ीस देनी है $100, लेकिन अगर 5 तारीख तक आप नहीं देते तो वो कहते हैं आपको हम लेट फ़ीस $5 चार्ज करेंगे। ये बेसिकली वो चीज़ है। अब कुछ कहते हैं ये $5 तो सूद है क्योंकि वक्त के साथ ताल्लुक़ है। बस कहते हैं कि नहीं, ये एक पेनल्टी है, सज़ा है। तो उसमें उन्होंने क्या कहा कि उस $5 को ले लीजिए, वो ख़ुद ना बंदा खर्च करे बल्कि उसको खैरात कर दे, ये बात हुई। इसी तरह उर्दुन के एक आलिम है डॉक्टर मुस्तफ़ा ज़ुर्का, कहते हैं कि हल यह है कि टाल मटोल करने वाले मकरूज़ पर कर्ज़ की रकम और टाल मटोल की मुद्दत के तनासब से ताज़ीरी तौर पर नकद जुर्माना आयद किया जाए। जुर्माना सूद के शुबे की बिना पर कर्ज़ ख्वाह को ना दिया जाए बल्कि इसको खैराती कामों के लिए मखसूस कर लिया जाए। अब इस फतवे पर ये चंद बातें पेश करते हैं। इस नुक्ते नज़र के हामिल हजरात बतौर जुर्माना ली हुई रकम कर्ज़ ख्वाह को देने की इजाज़त नहीं देते कि इसमें सूद का शुबा है और सूद लेना हराम है। यहाँ काबिले तवज्जो बात यह है कि अगर सूद का लेना हराम है तो क्या देना जायज़ है, और क्या किसी को सूद की अदायगी का पाबंद करना दुरुस्त है? अल्लाह के नबी ने जहाँ सूद खाने वालों पर लानत की वहाँ खिलाने वालों पर भी की, लानल्लाहु आकिलर रिबा व मोकिलाऊ। इस हदीस को तो सारे मिल के याद ना कर ले। अक्सर लोग क्या कहते हैं, देखिए जी कुरान में अल्लाज़ीना याकुलूना रिबा की बात है, वो लोग जो सूद खाते हैं, तो देने की तो बात नहीं है ना। अक्सर लोग जो कर सूद देते हैं कहते हैं हम खाते तो नहीं, हम तो मजबूरियों में देते हैं। तो ज़रा हदीस को मेरे साथ दोहरा लें, लाना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आकिलर
रिबा
व मोकिलहु। आकिल कौन है? खाने वाला, और मोकिल खिलाने वाला। इमाम नवी ने इस हदीस पर शरा लिखी, बाब लानिल आकिल रिबा व मोकिली ही, सूद खाने और खिलाने वाले पर लानत। अल्लाह के नबी ने सिर्फ इसी पर इक्तफा नहीं किया, यानी सिर्फ इधर ही आप स्टॉप नहीं हुए, बल्कि इसे गुना में बराबर का शरीक करार दिया। इसकी दलील इमाम मुस्लिम ने जाबिर से बयान की, या भी आप मेरे साथ दोहराइएगा, लान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आकिलर रिबा व मोकिलहु व कातिबहु व शाहिदैहि। देखिए शुरू में वाहिद के सीगे और यहाँ शाहिदै दैन जमा है ना, तो उसी से, यानी यहाँ तस्निया का सीगा है। वकालहुम सवाउन, क्या तर्जमा है कि आपने सूद खाने वाले, इसके खिलाने वाले, इसके लिखने वाले, इसके दोनों गवाहों पर लानत की और फरमाया वो सब गुनाह में बराबर है। एक तो पैसा लेके गया ना आपसे कर्ज़ के ऊपर एक्स्ट्रा माल का, लेकिन दूसरों को किस बात का गुनाह हुआ? सिर्फ गवाही देने का, सिर्फ उसको लिखने का। इसी बात पे फिर जो बैंक की जॉब्स हैं या हर वो जॉब्स ट्रांजेक्शन जिसमें सूद की हो, वो इस हदीस की जद में आ जाती है। फिर आप देखिए कि कर्ज़ की अदायगी में ताहीर की बिना पर किसी मुसलमान को ऐसा काम करने का पाबंद करना क्या दुरुस्त है जिसके करने की बिना पर अल्लाह के नबी की लानत का मुस्तक हो? इस्लामी शरीयत में कर्ज़ की वापसी के लिए कई अखलाकी और कानूनी इकदाम है, मसलन अदम अदायगी और ताखीर का जुल्म होना, टाल मटोल करने वाले मकरूज़ का फासिक करार पाना, इसकी गवाही का रद्द करना, इज्जत का मुबाह होना, पढ़ चुके हैं ना ये सब कुछ, कैद में डालना, सफ़र पर पाबंदी, अपने माल के इस्तेमाल से महरूमी, रहन शुदा चीज़ की फरोख्तगी। इसी तरह कर्ज़ खा का मुफलिस के यहाँ अपने मौजूदा माल का ज़्यादा हकदार होना, मकरूस मैयत की वसीयत पर अमल कर्ज़ की अदायगी के बाद होना, तकसीम विरासत का अदायगी कर्ज़ के बाद होना, ज़ामिन का तकर्रुर करना और हवाला दैन की बिना पर जिम्मेदारी कबूल करने वाले का अदायगी का पाबंद होना। यानी जितनी बुक अभी तक हमने पढ़ी उसका सारा खुलासा आ गया आपके सामने। यानी इतनी ज़्यादा इस्लाम ने पाबंदियाँ लगाई, इतने ज़्यादा प्रिकॉशंस लिए। अब इनके बाद अगर किसी शख्स ने माकूल और जायज़ गरज के लिए कर्ज़ लिया हो और जिद्दोजहद के बावजूद अपने वसाइल की किल्लत पर कर्ज़ की अदायगी ना कर सकता हो तो इस्लामी शरीयत में इसको सवाल करने की इजाज़त दी गई और दूसरे लोगों और इस्लामी रियासत को इसकी मदद की तलकीन की। यही अब आखिर में पढ़ा ना, बस इस्लामी माशरे की तरफ से मदद होगी, रिश्तेदारों को नादार मैयत के कर्ज़ की अदायगी की तलकीन की गई, इसी तरह इस्लामी रियासत की नादार शख्स के कर्ज़ की अदायगी के सिलसिले में जिम्मेदारी। तो कर्ज़ की रकम वापस करवाने के लिए जुर्माने की गैर शरई तदबीर अख्तियार करने का फतवा देने की बजाय ज़रूरत इस बात की है कि मस्कूरा बाला शरई तदाबीर पर संजीदगी और दिल जमाई से अमल पैरा होने पर ज़ोर दिया जाए। अल्लाह के फजलो करम से उम्मीद है कि कर्ज़ ख्वाह की दी हुई रकम ज़ाया नहीं होगी। बात समझ गए, यानी ये अपना कमेंट क्या दे रहे हैं कि इस तरह नहीं लेना चाहिए। आप कह रहे हैं कि ले के उसको किसी को दे दें। अब यहाँ एक आपको बहुत अच्छी बात और भी समझ आएगी, है सूद से लेकिन इधर बात आ रही है। बाज़ लोग कहते हैं अच्छा हम बैंकों से सूद ले लेते हैं हम किसी को दे देंगे, तो वो भी यही बात आ गई ना। वो कहते हैं कि ले के सदका जो करना, तो आपने लेने का जुर्म तो कर ही लिया ना, तो ये बात समझ आ गई। अगर कोई शख्स या इदारा ये समझता है कि ये तमाम तदबीरें इसकी रकम की वापसी के लिए नाकाफ़ी हैं, तो इसको दो सवाल और इनके जवाब को वाज़े तौर पर अपनी निगाहों में रखना चाहिए। कौन कौन से दो सवाल? आम हालात में कर्ज़ देने का शरई हुक्म क्या है, यानी आम हालात हैं तो कर्ज़ कैसे दिया जाएगा, और सूद देने या किसी को सूद देने का पाबंद करने का शरई हुक्म क्या है। आप बात देख रहे हैं ना, एक है कर्ज़ और दूसरा है सूद। पहले सवाल का जवाब क्या है कि आम हालात में कर्ज़ देना मुस्तहब है, क्या पसंदीदा रिकमेंडेड है, और दूसरे सवाल का कतई जवाब है कि सूद का देना और इसके देने का किसी को पाबंद करना हराम है। बात वैसे क्लियर है ना, यानी सूद और कर्ज दो डिफरेंट थिंग्स है, हम दो को एक साथ नहीं मिला रहे, ये वही सवाल है जो पीछे गुजर गया। ठीक है, इन जवाबात की रोशनी में क्या यकलमंदी है कि एक मुस्तहब काम की खातिर हराम के इर्तकाब की पाबंदी का फतवा दिया जाए? राइट, आप ना दीजिए किसी को कर्ज, आप गुनाहगार नहीं है, लेकिन आप सूद लें या देंगे तो आप हराम का इर्तकाब कर रहे हैं, तो आप ऐसा कर्ज किसी को दें ही ना जिसके बाद आपने उससे सूद मांगना है, ये पता चला। क्या कर्ज़ की बरवक्त अदायगी ना होने की सूरत में मकरूज पर जुर्माना आयद करने पर इसरार करने वाले कर्ज ख्वाह के लिए ये मुनासिब नहीं कि वो कर्ज़ ही ना दे ताकि इसका एक मुस्तहब काम दूसरे शख्स के लिए हराम काम की पाबंदी का सबब ना बने? ठीक है ना, आप दीजिए ना कर्ज़ लोगों को सूद पे कि वो लें और अपनी मुश्किल में फंस जाएँ। इसके अलावा क्या लोगों की इसलाह और इनके हकूक़ वापस दिलवाने की खातिर अपनी मर्ज़ी से सज़ाएँ ईजाद करने का किसी को इख्तियार है? इमाम अबू अल माली अल जुवैनी तहरीर करते हैं इस बारे में, कहते हैं कि बस जाहिलों का गफलत और बेखबरी की बिना पर गुमान यह है कि इब्तदाई इस्लाम में सज़ाओं में तहफीफ का सबब यह था कि लोगों का ज़माना खालिस इस्लाम से करीब था और इनको गलत कामों से रोकने के लिए मामूली तंबी और हल्की मकदार में ताज़ीर काफ़ी थी। अब जबकि दिल सख्त हो चुके हैं, खालिस इस्लाम से ज़माना बहुत दूर हो चुका और आम मखलूक तरगीब व तरहीब वाली चीज़ों से अपना रिश्ता मजबूत कर चुकी है, सबका सज़ाओं पर इक्तफा करने से निज़ाम नहीं चल सकता। ये गलत तावील है ना कि पहले दौर में इसलिए हल्की सज़ाएं थी कि लोग करेंगे ही नहीं, लेकिन बाद में उसको बदल दिया गया, तो हालांकि दीन तो शुरू से एक ही रहा। बस बेवकूफ़ इस बात को मामूली समझते हैं, लेकिन हकीकत में ये बात तो शरीयत की मुखालफत का सबब बनेगी, जिसके साथ अल्लाह के नबी मबूस किए गए खुलासा कलाम। अभी इसको हाईलाइट कर लें, जो सारी गुफ्तगू का एंड प्रोडक्ट क्या है कि जिसने ये गुमान किया कि शरीयत उकला की असलाहत और हुक्मा की दानिश से फ़ायदा उठाती है, यानी कोई ये कहे कि किसी शख्स की अक़ल में जो बात आ जाती है वो शरीयत में शामिल कर दो, या कोई बड़ा हकीम है, जैसे आज के दौर में वो कहते हैं लोग क्या नाम ख़ास तौर पे लेते हैं प्रोफेशनल्स और इकोनॉमिस्ट्स कहते हैं और स्टैटिस्टिक्स शोस दिस, ये बहुत बड़े बड़े नाम है ना, और वो कहते हैं जी आज के दौर में तो ये नहीं, तो ये मतलब है कि किसी की अकल या किसी की दानश को अगर आप पेश करके शरीयत को चेंज करने लग जाएं, इट्स नॉट फेयर। तो इसने गोया के शरीयत को रद्द कर दिया, शरीयत की जगह क्या आ गया, آپ کی عقل آ گئی. اور اس نے اپنی اس بات کو شریعتوں کو رد کرنے کا ذریعہ بنایا. اگر یہی رائے مان لی جائے تو پھر تو ہمارے زمانے میں غیر شادی شدہ بدکار کو سنگار کرنا درست ہوتا. سمجھ آ گئی؟ فقراء اور مساکین کی ضروریات کے زیادہ ہونے کی صورت میں زکوٰۃ کی مقدار بڑھانا جائز ہوتا. یعنی پھر تو جو مرضی کر دیجئے, جو جس کا دل کرے. آج کے دور میں امریکہ میں آپ زکوٰۃ کا کوئی اور ریشو رکھ لیتے, پاکستان انڈیا میں کچھ اور رکھ لیتے. یہاں بڑے امیر لوگ ہیں, یہ آسانی سے دے سکتے ہیں, وہ بیچارے غریب ہیں, اتنا کر دیں. چلے بھائی, یہاں والوں پہ 10 قربانیاں فرض کر دی جائیں گی, پاکستان میں رہنے والا بس ایک ہی کر دے تو بہت ہے. آپ کو کون روک سکتا ہے؟ تو شریعت میں عقل کا دخل نہیں ہے. سیدھی سی بات ہے, عقل جہاں آئی, شیطان نے سب سے پہلے عقل استعمال کی اور دیکھ لیجئے بھٹک گیا. پھر اسی طرح سے آپ دیکھیے کہ ایک اور مقام پہ امام جوینی کہتے ہیں, ہمارے لیے یہ جائز نہیں کہ لوگوں کی اصلاح اور ہدایت کے اسباب مہیا کرنے کی غرض سے ایسے طریقے ایجاد کریں جن کی شریعت میں کوئی بنیاد نہ ہو, کیونکہ بلا شبہ اس سے شریعت میں خلل واقع ہوگا اور سنگین اور خوفناک مصیبت بپا ہوگی. ساری گفتگو کا حاصل, قرض کی بر وقت ادائیگی نہ ہونے کی صورت میں مقروض پر جرمانہ عائد کرنا درست نہیں ہے. ٹھیک ہے, اللہ کے لیے آپ نے دیے, آپ اللہ کے لیے صبر کیجیے. اب ادارے جو ہیں وہ تو اللہ کے لیے نہیں دے رہے, تو وہ تو پھر لیں گے نا. پھر اس کے بعد دیکھیے سیکنڈ پوائنٹ, مقروض پر ادائیگی میں دیر کرنے کے بقدر قرض دینے کی پابندی. بعض مفکرین کی رائے یہ ہے کہ ٹال مٹول کرنے والے مقروض کو بذریعہ عدالت قرض کی ادائیگی پر مجبور کیا جائے. اس کے علاوہ اس کو اس بات کا بھی پابند کیا جائے کہ وہ ادائیگی میں تاخیر کی مدت کے بقدر اصل قرض کے برابر اپنے قرض خواہ کو بطور قرض دے, تاکہ وہ اس رقم کو اپنے حسب منشا یعنی اپنی مرضی کے مطابق نفع بخش کاموں میں لگا دے. اور یہ جو رائے ہے یہ ڈاکٹر محمد انس زرقہ اور ڈاکٹر محمد علی قرآن نے پیش کی ہے. نیچے حوالہ لکھا ہوا ہے. پہلے سوال کو سمجھ گئے آپ کے نہیں؟ یعنی کسی نے قرض لیا اور ٹال مٹول کر رہا ہے, اب عدالت کیا کرے گی کہ جو وہ دیر کر رہے ہیں نا, تو جتنی اصل رقم تھی $1,000 تھا, اس کے برابر وہ اپنے قرض خواہ کو پھر 1,000 اور دے تاکہ وہ اس کو کاموں میں لگا. یعنی وہی سیم بات ہے کہ جو دیا اس سے زیادہ لے لے. تو اس پہ تبصرہ دیکھ لیجئے اور آپ یہ بھی سیکھیں کہ ایک رائے کے اوپر ڈفرینٹ کراس کویسچننگ کیسے کی جاتی ہے. قرض کو واپس کروانے کے لیے اسلامی شریعت میں کئی اخلاقی اور قانونی اقدامات موجود ہیں. مذکورہ بالا طریقہ کار کا میرے محدود علم کے مطابق کتاب و سنت میں کوئی وجود نہیں ہے. یعنی قرآن سنت میں یہ کہیں نہیں کہ جس کو تم نے قرض دیا اگر وہ وقت پہ ادا نہ کر سکے تو تم اتنا اس سے واپس مانگ لو, زیادہ مانگ لو. اس میں قرآن و سنت میں اقدامات کے علاوہ اپنی طرف سے کوئی بات کہنا درست نہیں ہے. اس رائے کے مطابق قرض خواہ اپنے دیے ہوئے قرضے کے بدلے میں اصل رقم کے علاوہ ایک اور فائدہ حاصل کرتا ہے, اور وہ مقروض کی طرف سے ادائیگی میں تاخیر کی مدت کے بقدر اصل قرض کے برابر رقم کا قرض ہے. اور اس بات پر اجماع ہے کہ قرض کی بنا پر اصل رقم کی واپسی کے علاوہ ہر حاصل کیا جانے والا فائدہ سود ہے, اور سود کا لینا دینا حرام ہے. تو لہٰذا قرض کی ادائیگی میں دیر کے لیے کسی سے اس طرح کی کوئی ایکسٹرا چیز لینی درست نہیں. امام ابو حنیفہ رحمہ اللہ کے بارے میں میں نے ایک جگہ پڑھا تھا کہ کسی سے قرض لیا ہوا تھا, تو راہ چلتے ہوئے اس کے گھر کے پاس سے گزرے تو تھوڑی دیر آرام کرنا تھا, تو اس کے گھر کے سائے میں بھی نہ بیٹھے کہ چونکہ میں نے اس سے قرض لیا ہے تو کہیں اس کے گھر کا سایہ مجھے لینا سود میں نہ آ جائے کہ میں نے اس سے سایہ لے لیا. تقویٰ کی باتیں ہوتی ہیں نا. اب یہ میرے اور آپ کے کہنے سے نہیں ہوتی, یہ اندر بندے کے دل کے اندر یہ چیز ہوتی ہے. تو لہٰذا ساری بات کا خلاصہ ہے کہ قرض کے اوپر کسی قسم کی کوئی چیز نہیں ہوگی. اب اس میں کئی سائڈ ایشوز بن سکتے ہیں. مثلا یہ تو قرض تھا نا, اب کسی نے کسی کو پیسے دینے ہیں. بعض دفعہ آپ دیکھیں نا کہ کسی کے اوپر بجلی کا بل ڈیو ہے. اب بجلی کا بل ڈیو رکھا ہوا ہے دینا تھا, تو وہ بھی اس کمپنی کا قرض ہی ہو گیا نا. ٹھیک ہے, اب آپ اس ڈیٹ تک نہیں دیتے تو آپ کو یہاں تو کہنے کی نہیں ضرورت, وہ آپ کے اوپر انٹرسٹ لگا کے پیش کر دیں گے کہ آپ لیجئے. ٹھیک ہے نا, آپ کو ایک دن نہیں دیں گے, سراسر سود ہے, ایسا نہیں ہونا چاہیے. ٹھیک ہے, لیکن اگر وہ نہ کریں تو عام لوگ کیا واقعی اس طرح کریں گے؟ یعنی آپ کو پتہ ہے کہ آج بھی آخری ڈیٹ ہے, 1,000 دینا ہے, نہ بھی دیا چلو وہ فون کرتے رہیں گے, میسج کرتے رہیں گے, ایک مہینے بعد بھی دیں گے تو اتنا ہی دینا ہے, تو کیا لوگ وقت پہ دیں گے؟ نہیں دیں گے نا, لوگ بگڑیں گے. اسی طرح آپ دیکھیں کہ سم ٹائم کیا ہوتا ہے کہ آپ آن لائن سے کوئی چیز لیتے ہیں تو وہ سستی مل رہی ہے, آپ سٹور سے جا کے لے رہے ہیں تو مہنگی ہے. اس میں کیا فرق ہے؟ کاسٹ کا فرق ہوتا ہے. آن لائن ٹو آن لائن کرنے والے کو ایک ورکر کو ریسیپشن پہ بٹھا کر آفس بنا کر اس بلڈنگ کا خرچہ, اس کا پانی نہیں پڑتا, تو اٹس فائن. یعنی جہاں آپ کا ایکسٹرا خرچہ ہو رہا ہے اس پہ آپ زیادہ کر سکتے ہیں. या आप बस दफ़ा लोग कहते हैं कि आप इकट्ठी फीस दे दें, मिसाल देते हैं कि आप स्कूल में आते हैं, आपको कोई कहता है कि आप इकट्ठी फीस दे दें तो इतनी, अलग अलग दे दें तो इतनी है, तो क्वेश्चन आ सकता है कि ये सूद है। सूद नहीं होगा इस सूरत में कि वो फिक्स्ड है, कि मसलन अगर आप इसको ऐसे ना सोचें ना कि ये कुरान का स्कूल है, दुनियावी स्कूल भी तो होते ही है ना, कोई भी काम है, अगर आपसे हर महीने फीस कलेक्ट करते हैं तो एक बंदे की एफर्ट, एनर्जी, उसकी पे, उसका वक्त, उसकी एनर्जी, जगह, बिजली, पानी इस्तेमाल किया ना, तो वो उसका खर्च है। और अगर वो एक आपको प्रिविलेज दे देते हैं कि अच्छा 100 इकट्ठा दे दें बजाय इसके कि आप हर महीने $30 दें या $35 दें, तो ये सारी चीज़ों के अंदर फिर देखा जाएगा। और वो जब आप सूद का मौजू पढ़ेंगे वो बारीकियाँ फिर वहाँ समझ आएंगी। यहाँ बस इतना फोकस कर लें कि कर्ज़ कर्ज़ होता है, उसको हर सूरत में अदा करना है। बात वाज़े, जितनी बात हुई है वो क्लियर है ना, अल्हम्दुलिल्लाह।